আলহামদুলিল্লাহ রব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والطين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم جیسا کہ آپ حضرات کو معلوم ہے کہ اس ماہ مبارک کی 14 تاریخ کو اور 16 جماد الاولی بروز منگل قطب ربانی حضرت ابو مختوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کا 56واں سالانہ عرس مبارک شروع ہو رہا تو اسی مناسبت سے آج ہم دادا حضور قبلہ کے متعلق بیان کریں گے اور نشست کا عنوان ہے حضرت قطب ربانی کی حیات و تعلیمات. آپ کی حیات مبارکہ ایک بحر زخار ہے، لیکن اس مختصر سے وقت میں جس طرح بھی ممکن ہوگا ہم کوشش کریں گے کہ آپ کی کرامات، کمالات، مجاہدہ، ریاضت، چلہ کشی اس کے متعلق بیان کریں. وما توفیقی الا باللہ العلی العظیم. اور یہ تمام چیزیں ضروری اس لیے بھی ہیں کہ وہ ہمارے دادا پیر ہیں، اور ہمیں معلوم ہونا چاہیے کہ جن کے دامن سے ہم وابستہ ہیں ان کی عظیم شان با کمال روحانی شخصیت کیا تھی، کس طرح انہوں نے عبادت و ریاضت کی، اور کس طرح روحانیت میں یہ عظیم مقام حاصل کیا. حضرت قطب ربانی ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کی ولادت مبارکہ 12 ربیع الاول شریف کو ہوئی. گویا آپ کی ولادت نے ہی بتا دیا کہ اللہ تبارک و تعالی نے کسی اہم مقصد کے لیے آپ کو پیدا فرمایا. سرکار دو عالم علیہ السلام کی نسبت سے یہ تاریخ آپ کو ملی. آپ جانتے ہیں کہ جب بچہ تھوڑا سا بڑا ہوتا ہے، تسمیہ خانی ہوتی ہے، بسم اللہ شریف جسے کہا جاتا ہے، یعنی اس کے علم کی ابتدا ہوتی ہے. تسمیہ خانی ہوئی، تعلیم کا سلسلہ شروع ہوا، اور آپ نے بہت جلد ناظرہ کلام پاک مکمل فرما کر تجوید و قرات میں مکمل عبور حاصل کر لیا. آپ کے والد گرامی کا نام حافظ سید حسین اشرف اشرفی الجیلانی رحمت اللہ علیہ. ایک دن اپنے والد گرامی کی خدمت میں حاضر تھے کہ ایک مجذوب بزرگ حاضر ہوئے اور انہوں نے بڑے غور سے آپ کو دیکھا اور والد گرامی سے فرمایا کہ اس بچے سے میں کچھ سننا چاہتا ہوں. کہا سنیے. کہنے کا مطلب یہ تھا کہ تلاوت کلام پاک مجھے سنائیں، کوئی آیت، کوئی سورت پڑھ کر. والد گرامی نے آپ کو حکم دیا اور حضرت قطب ربانی رحمت اللہ علیہ نے سورہ یوسف کی تلاوت شروع کر دی. آپ کی آواز بہت پیاری تھی، اللہ تبارک و تعالی نے خوبصورت آواز سے آپ کو نوازا تھا. جس وقت آپ نے تلاوت شروع کی تو محفل میں جتنے بھی حضرات تھے سب پر ایک کیفیت طاری ہو گئی، اور وہ بزرگ جو تھے وہ اس تلاوت کے دوران کبھی مسکراتے تھے اور کبھی روتے تھے، یعنی کبھی ان کی آنکھوں سے آنسو جاری ہو جاتے تھے اور کبھی خاموش ہو جاتے تھے، پھر چہرے کو دیکھتے تھے اور مسکرانا شروع کر دیتے. دوران تلاوت یہی کیفیت رہی. جب تلاوت مکمل ہوئی تو بزرگ نے آگے بڑھ کر آپ کی پیشانی کو بوسا دیا. والد گرامی نے پوچھا कि ये मुस्कुराने और रोने की वजह क्या था। तिलावत के दौरान आदमी पर एक कैफियत तारी होती है, बेख्तियार उसके आंखों से आंसू जारी हो जाते, ये तो एक बात समझ में आती है। लेकिन एक आदमी मुस्कुराने लगे, ये कैफियत समझ में नहीं आई। उन बुजुर्ग ने फरमाया आपके वालिद गिरामी से कि मैं मुस्कुराता तो इसलिए हूं कि इस बच्चे की पेशानी पर विलायत के आसार देख रहा। एक वक्त आएगा कि ये विलायत के एक बुलंद मकाम पर पहुंचेगा, लेकिन रोता इसलिए हूं कि आप उस वक्त इस दुनिया में मौजूद नहीं हो, आप इस बच्चे की बाहर नहीं देख सकेंगे। और उसके बाद दोबारा पेशानी को बोसा दिया और फिर वो रुखसत हो गए। गोया वो अल्लाह तबारक व तआला की तरफ से एक इशारा कर चले गए। उनके जाने के बाद वालिद गिरामी हाफिज सैयद हुसैन अशरफ अशरफी अल जिलानी रहमतुल्लाह अलैह को आपकी बहुत ज्यादा फिक्र हुई और गोया उनको एक इशारा हो गया था कि आपका वक्त करीब है। चुनांचे उन्होंने 9 साल की उम्र ही में, यानी अभी हजरत की उम्र सिर्फ 9 साल है, चिल्ला कशी को शुरू करा था। आज हम देखते हैं कि बड़े बड़े लोग, बड़ी बड़ी उम्रों वाले चिल्ला कशी के नाम सुनकर घबरा जाते हैं। उसमें रोजा रखना है, उसमें अहराम बांधना है, उसमें गुफ्तगू नहीं करनी है, रियादत और मुजाहिदा इसी को कहते हैं। लेकिन जिसको अल्लाह तबारक व ताला किसी खास मकसद के लिए पैदा फरमाता है, सलाहियतें पहले ही अता फरमा देते, नजाबत के आसार बचपन ही से जाहिर हो जाता। एक 9 साल का बच्चा कैसे चिल्लाकशी कर सकता है, नामुमकिन बात। लेकिन जो मादरजाद वली हो उसके अंदर की सलाहियत होती है। वारिद गिरामी ने फरमाया, बेटा सूरह मुजम्मिल शरीफ का चिल्ला करना है और दरियाए जमुना में नाफ तक पानी में खड़े होकर, यानी आधा जिस्म पानी में, 2 घंटे रात में 2 बजे से और 4 बजे तक सूरह मुजम्मिल शरीफ पढ़ना। आज किसी बड़े को भी बताओ तो वो घबरा जाए, परेशान हो जाए, लेकिन जिसको अल्लाह ने मुंतखिब कर लिया था, फौरन सर झुका दिया, जो आपका हुक्म है मैं तैयार। वारिद गिरामी ने फरमाया ठीक है। अब आप जानते हैं कि रात के वक्त कोई सवारी भी नहीं होती। दोनों अपने घर से पैदल दरियाए जमुना की तरफ जाते थे। वालिद गिरामी साहिल पर बैठ जाते थे और ये पानी में उतरते थे, जहां नाक तक पानी होता वहां खड़े होकर 2 घंटे, यानी रात में 2 बजे से 4 बजे तक सूरह मुजम्मिल शरीफ पढ़ते। 2 घंटे आदमी पानी में खड़ा रहे, मामूली बात नहीं है, चलता रहा सिलसिला, रोजाना रात को ये रूटीन था। और चिल्ला जो है आप जानते हैं कि 40 दिन का होता है। एक दिन गुजरा, 2 दिन गुजरे, पूरा महीना गुजर गया। 38वें दिन, यानी चिल्ला मुकम्मल होने में 2 रोज बाकी थे, हजरत कुतुब रब्बानी सैयद ताहिर अशरफ जिलानी रहमतुल्लाह अलैह पानी में खड़े हैं, नाक तक पानी में सूरह मुजम्मिल शरीफ का वर्द कर रहे और वालिद गिरामी साहिब पर बैठे निगरानी कर रहे। अचानक आवाज आई कि बाहर निकलो, मगरमच्छ आ रहा है। गैब से एक आवाज आई, इन्होंने मुड़कर देखा, वालिद गिरामी ने इशारा किया आ जाओ। ये तेजी के साथ चले और साहिल तक पहुंच गए। तो जिस जगह खड़े थे उसके करीब से मगरमच्छ ने मुंह निकाला। काफी लंबा मगरमच्छ, और उसने अपना मुंह फाड़ के इधर उधर देखा और दोबारा पानी में डुबकी लगाई और गायब हो गया। अब जरा सा तसव्वुर करें कि मगरमच्छ पानी में जा रहा हो और आपसे कहा जाए कि जाओ वहां जाके खड़े हो जाओ, है किसी में हिम्मत कि ये पलटकर आ जाए? वो तो वहीं से सांस ले तो हम तो उसके अंदर चले जाए, सांस के जरिए ही खींच ले अंदर। लेकिन फिर वही बात कि जिसको अल्लाह तबारक व ताला मुंतखिब फरमा लेता है, सलाहियतें पहले ही पैदा फरमा देता है। देख रहे हैं कि वो आगे जा रहा, वालिद गिरामी ने कहा फिर उसी मकाम पर खड़े हो जाओ और बकिया सूरत मुकम्मल करो। हुक्म की तामील में दोबारा उसी जगह जाकर खड़े पढ़ना शुरू किया। 15 मिनट 20 मिनट आधा घंटा गुजरा, फिर दोबारा वही आवाज आई गैब से कि बाहर निकलो मगरमच्छ आ रहा। इन्होंने दोबारा मुड़कर देखा वारिदे गिरामी की तरफ और उन्होंने इशारा किया जल्दी आओ जल्दी। तेजी में जब ये आए तो एक मछली पैर के नीचे आई और उसने तलवे का गोश उड़ा दिया, खा लिया, काट लिया, खून बहने लगा। उसी कैफियत में साहिल पर पहुंचे और उसी जगह जहां ये खड़े थे मगरमच्छ ने फिर मुंह निकाला और मुंह फाड़ के चारों तरफ देखा और फिर डुबकी लगाई, दोबारा पानी में चला। अब इधर पैर में एक जख्म भी हो गया, खून बह रहा, न कोई मरहम है, न कोई पट्टी है, कोई चीज नहीं। वारिद गिरामी ने अपना साफा अमामा उतार के उसको फाड़ के वो पैर पे बांध दिया कि वक्ती तौर पर खून रुक जाए, और कहा जाओ बेटा फिर खड़े हो जाओ। यही इम्तिहान है, अल्लाह वालों की आजमाइश होती है और जब वो आजमाइश में पूरे उतरते हैं फिर मकामात दरजात उन्हें अता फरमाए जाते, फिर खड़े हो जाओ, अगर छोड़ दिया तो फिर ये चिल्ला पलट जाए। ये सूरह मुजम्मिल शरीफ है, जलाली है, अगर मुकम्मल कर लिया तो कामयाब हो गए और अगर यहीं डर कर बैठ गई तो फिर समझ लो कि फिर इसका अंजाम बहुत गलत होगा। कहा नहीं मैं तैयार हूं। उसी कैफियत में पैर पर पट्टी बंधी हुई और फिर जाकर उसी जख्मी हालत में फिर पानी में खड़े हुए और मजीद एक घंटे खड़े रहकर जो वीर था मुकम्मल किया और फिर बाहर। यह है इस्तकामत। कुरान कहता है सुम्मस्तकामू, जब तुम इस्तकामत इख्तियार करोगे ततनज्जलु अलैहिमुल मलाइका, फिर मलाइका का नुजूल होगा। तो जब ये अल्लाह वाले अपने मामूलात पर इस्तकामत इख्तियार करते हैं फिर मलाइका रहमतें लेकर नाजिल होते, फिर बरकतें लेकर नाजिल होते। फिर उनकी कैफियत ये होती है जहां बैठ जाते हैं वहीं रहमतों का नुजूल होता है, जहां मजारे मुबारक हो वहां रहमतों का नुजूल होता। ततनज्जलु अलैहिमुल मलाइका, फिर मलाइका नाजिल होते। अब कैफियत क्या है, साहिल पर आ गए, पैर सूज गया, तकलीफ बढ़ गई। जाहिर है आप जानते हैं कि जख्मी हालत में पानी में खड़ा होना, जख्म पर तो पानी नहीं लगना चाहिए। आहिस्ता आहिस्ता चलते हुए घर तक पहुंचे, सुबह हो गई, किसी हकीम को जर्राह को दिखाया, उसने मरहम लगाया पट्टी की और एहतियात ये बताई कि इस पे पानी नहीं लगना चाहिए, अगर पानी लगेगा तो ये जख्म सड़ जाएगा, हो सकता है कीड़े पड़ जाए, हो सकता है और कुछ हो जाए, बस एहतियात ये करें कि पानी ना लगे। कहा ठीक है, आ गए और जब रात हुई कहा बेटा चलो फिर पूरा करना, दो दिन बाकी हैं, 38वें दिन ये हुआ था, 39 और 40 दो दिन बाकी हैं। अब घर से वहां तक जाना एक मुश्किल मरहला था। जरा सा आप तसव्वुर करें कि पैर में जख्म हो, पट्टी बंधी हुई हो और 3 या 4 मील पैदल चलना हो, कैसे आदमी जाएगा। यही अल्लाह वालों का इम्तिहान, यही आजमाई। एक हाथ अपने वालिदे गिरामी के कंधे पर रखा, दूसरे हाथ में लकड़ी ली, आहिस्ता आहिस्ता चलते हुए तकलीफ के साथ, मुशक्कत के साथ दरियाए जमुना पहुंचे और उसी मकाम पर खड़े हुए जहां एक रात पहले मगरमच्छ निकला था। है किसी में हिम्मत कि वो जाकर खड़ा हो जाए? अरे वो सोचे कि पानी के अंदर ही अंदर आकर मुझे खा गया, लेकिन नहीं। जब ये अल्लाह वाले अल्लाह की राह में निकलते हैं तो अपनी जान की बाजी लगा देते हैं, जान जाती है तो जाए, लेकिन हमने जो कुछ सोच लिया है वो करके रहे, इस्तेकामत का पहाड़ बन जाते हैं, तब अल्लाह तबारक व तआला दरजा तो मराती भी नेता फरमा। अब वो दो दिन किस मेहनत मुशक्कत तकलीफ बर्दाश्त करके वो पूरे किए और अल्हम्दुलिल्लाह 40 दिन मुकम्मल हुए और वालिदे गिरामी ने सीने से लगाकर चिल्ला मुकम्मल होने की बशारत दी, कामयाबी की बशारत दी, कहा बस ठीक है अब तुम कामयाब हो गए। ये सख्त चिल्ला हजरत कुतुब रब्बानी ने 9 साल की उम्र में, आज 9 साल का बच्चा आप तसव्वुर कर सकते हैं क्या करेगा, 9 साल की उम्र में 40 दिन 2 घंटे दरियाए जमुना में नाफ तक पानी में खड़े रहकर किला मुकम्मल किया। कितने फ्यूज और बरकत उनको मिले होंगे और कितनी रहमतें रब की तरफ से नाजिल हुई होंगी। और मेरे वालिद गिरामी अशरफुल मशाइख हजरत अबू मोहम्मद शाह सैयद अहमद अशरफ अशरफी जिलानी नफर अल्लाह मरकदो फरमाते थे कि उनके कदम मुबारक में तलवे में थोड़ा सा गड़ा था, यानी गोश जो उड़ गया था। 6 महीने तक उसके बाद उसका इलाज हुआ। 6 महीने वो जख्म पक्का, उसकी मरहम पट्टी होती रही, 6 महीने के बाद सही हुआ। और मरते दम तक तादम विसाल वो निशान उनके कदम मुबारक में रहा। जब मुरीदीन पैर दबाते थे पूछते थे कि हजरत ये क्या है, फरमाते हाँ ये भी एक राज है। अगर कोई और होता तो अपनी इबादत और रियाजत के मुतालिक बताता, देखो हमने इस तरह चिल्ला कशी की है, ये हुआ वो हुआ, लेकिन अल्लाह वाले अपनी इबादत को छुपाते हैं, बताते नहीं है, रियाकारी नहीं, दिखावा नहीं, जो कुछ किया महज अल्लाह की रजा के। जब वो राजी हो गया काम हो गया। कभी किसी को नहीं बताया, किसी मुरीद को नहीं बताया। जिसने पूछा कहा ये भी एक राज है। इस तरह उनकी इबादत और रियाजत और चिल्ला कशी का सिलसिला 9 साल की उम्र से ही शुरू हो गया। दादा हुजूर क़िबला के, अब आप अंदाजा लगाएं 9 साल की उम्र से जो सिलसिला शुरू हुआ विसाल तक उन्होंने उसको जारी रखा 9 साल की उम्र। उसके बाद वालिद गिरामी का विसाल हो गया। हाफिज सैयद हुसैन अशरफ अशरफी जिलानी रहमतुल्लाह अलैह विसाल फरमा गए। और उन्होंने ये सिलसिला शुरू ही इसलिए किया था कि उनको पता था कि अब मेरे जाने में वक्त कम रह गया। और दूसरे मजजूब बुजुर्ग जो आए थे उन्होंने भी इशारा कर दिया था कि जब ये बच्चा आलम शबाब पर पहुंचेगा, विलायत के एक बुलंद मकाम पर पहुंचेगा, आप इसकी बहार ना देख सकेंगे, उससे पहले दुनिया से रुखसत हो जाए। तो अल्लाह वाले जानते हैं कब किस वक्त किस लम्हे उन्हें इस दुनिया से जाना है, उसी के हिसाब से वो अपने मामूलात तय करते हैं। वालिद गिरामी का साया सर से उठ गया। घर में सबसे बड़े थे, जिम्मेदारी आपके ऊपर आ गई थी, माशी जिम्मेदारी खास तौर पर, कौन कमाए, घर वालों के लिए कमाकर लाए, माशी बोझ मसाई सब आपके सामने खड़े हैं। एक तरफ रूहानियत के हुसूल का मसला है, एक तरफ शफकत और मोहब्बत करने वाला बाप उसका साया सर से उठ चुका है, दूसरी तरफ वालदा है, बहन है, भाई है और खुद सबसे बड़े हैं। माशी मामलात हजरत के रूहानी रुझानात को चैलेंज कर रहे हैं। कश्ती ये रूहानियत बहरे नफसानियत में थपेड़े खा रही, लेकिन फिर कुतुब रब्बानी ने फैसला कर लिया कि ये तमाम चीजें भी चलेंगी और घर वालों की किफालत भी करूंगा। आपने मदरसा हुसैन बख्श देहली में, ये मदरसा आज भी मौजूद है। जब ये फकीर 1997 में देहली गया तो मैंने उस मदरसे की ज्यारत की। मैं खुद तलाश करते करते देहली में उस मकाम तक पहुंचा और उस मदरसे की ज्यारत की, सिर्फ इसलिए देखने गया कि दादा हुजूर क़िबला ने यहां तालीम हासिल की। वहां से फारिग तहसील हुए और उसके बाद 2 साल मजीद वहीं तदरीस फरमाई और अपने घर वालों की किफालत करते रहे, जब तक कि छोटे भाई बड़े नहीं हो गए और वो बरसरे रोजगार नहीं हुए। ये आपने किया, तदरीस करते थे, कुरान और हदीस पढ़ाते थे, मुख्तलिफ दरसी किताबें पढ़ाते थे, लेकिन दिल में जो एक तड़प थी रूहानियत के हुसूल की तड़प थी वो अभी तक तिखना। कोई मुझे मिले जो इस कश्ती रूहानियत को पार लगाए। एक बुजुर्ग जिनका नाम था हजरत सैयद अमीर अली शाह उर्फ कंबल पोश, हमेशा कंबल का लिबास पहनते थे, तो कंबल पोश मशहूर थे दिल्ली में। वो तशरीफ लाए और हजरत कुतुब रब्बानी से मुलाकात की। वली तो एक नजर में पहचान ले, देख लिया उन्होंने कि चिल्ला कशी किए हुए हैं, مزید رہنمائی کی ضرورت ہے، اور وہ سلسلہ اویسیہ سے تعلق رکھتے تھے، حضرت امیر علی شاہ کمبل پوش. انہوں نے آپ کی تعلیم شروع کی، آپ نے ان کی خدمت میں عرض کیا، فرمایا ٹھیک ہے لیکن چلا کرنا ہوگا کشمیر کی پہاڑیوں میں، بہت سخت چلا ہے، کر سکتے ہو؟ کہاں بالکل کر سکتے، اور لوگ بھی تیار ہو گئے، حضور ہم بھی کر لیں، کہاں تم بھی آ جاؤ، تین چار اور آ گئے ہم بھی کر لیں، کہاں تم بھی آ جاؤ، آٹھ دس آدمی تیار ہو گئے ایک دوسرے کو دیکھ کر. لیکن اللہ والے تو جانتے ہیں کس کا کتنا ظرف ہے، کون کتنا کر سکتا. انہوں نے ایک جملہ فرمایا، فرمایا طاہر میاں یہ جتنے بھی آئے ہیں یہ ایک ایک کر کے سب بھاگ جائیں گے، آخر میں تم رہ جاؤ. اور وہ سب ذوق و شوق کے ساتھ، نہیں ہم چلا کریں گے، ہم چلا کریں گے. فرمایا سنو، اس چلے کے دوران کمبل کا لباس پہننا ہوگا، گیام کپڑے نہیں ہیں، کمبل کا کرتا، کمبل کا پجامہ. گرمی ہو، سردی ہو، آندھی ہو، طوفان ہو، بارش ہو، کیسے ہی موسم ہو، یہی لباس. اب کمبل کا لباس سردیوں میں تو چل جائے گا، لیکن گرمیوں میں کہاں، اس میں بھی یہی پہن. یہی نفس خوشی ہے، نفس کو مارنا ہے. روزہ بھی رکھنا ہوگا، جتنے دن ہم کہیں گے رکھنا ہوگا، اس کی کوئی لمٹ نہیں ہے کہ 40 دن یا 50 دن، جتنے دن بھی. حضرت عبدالرحمن نے فرمایا جو آپ کہیں گے یہ بندہ تیار ہے کرنے کو. وہ لوگ بھی سارے تیار ہو گئے، لیکن جب سختیاں دیکھی، ایک ادھر نکل گیا، دوسرا ادھر نکل گیا، تیسرا ادھر نکل گیا، آہستہ آہستہ کوئی بیماری کا بہانہ کر کے، کوئی بہانہ کر کے، آخر میں حضرت قطب ربانی تنہا رہے. حضرت کمبل پوش رحمت اللہ علیہ نے فرمایا ہم نے پہلے ہی کہہ دیا تھا یہ سب بھاگ جائیں گے، وہ تو ایک نظر میں دیکھ لیا. اب اس چلے میں ایک غار منتخب کیا گیا، کہا 40 دن تک اس غار میں تمہیں رہنا ہے، ٹھیک، اور ایک ورد بتایا کہ یہ تمہیں پڑھنا ہے، اور لباس وہی ہے، اور روزہ رکھ کر. اور روزہ کیسے رکھنا ہے، پھل کھا کے روزہ رکھنا، وہ نہ ملے تو پتے کھا لو، وہ نہ ملے تو پانی پی لو، بس یہ نفس خوشی ہے، ٹھیک ہے کرتے رہے. کبھی ایسا ہوتا کہ حضرت قطب ربانی رحمت اللہ علیہ فرماتے کہ حضرت کمبل پوش رحمت اللہ علیہ نے فرمایا آج سمندر کے کنارے بیٹھ کر ذکر کریں گے. وہاں بیٹھ کر ذکر کرتے تو کہتے کہ ہمیں محسوس ہوتا کہ سمندر کی مچھلیاں بھی ہمارے ساتھ ذکر کر رہی ہیں. کبھی فرماتے کہ آج جنگل میں ذکر کریں گے، چاروں طرف درخت ہی درخت ہیں، درندے ہیں، شیر ہے، چیتا ہے، کتنے جانور ہیں، وہیں بیٹھ گئے. کہا طاہر میں آج یہیں ذکر کرنا ہے، وہیں ذکر شروع، آنکھ بند کر کے ذکر کر رہے ہیں. کہا در و دیوار سے اللہ اللہ کی آواز آ رہی، محسوس ہو رہا ہے کہ گویا جانور بھی ہمارے ساتھ مل کر ذکر کر رہے. درندے جو انسان کو چیر پھاڑ کر رکھ دیں، جب آنکھ کھولتے تھے تو وہ بھی برابر بیٹھے، وہ بھی ذکر کر رہے، ہر شے ذکر کر رہے، مختلف قسم کے واقعات. اور کبھی اگر ان کا دل چاہتا تو فرماتے کہ ایسا کرو، یہ پیسے لو اور بازار سے کھانا لیا، اور جیب میں سے بالکل نئے نوٹ نکال کر دیتے جیسے کہ ابھی چھپ کر آئے، اور کوئی دینے والا نہیں تھا کہ کسی نے آ کے دے دیا. بازار بھیجا، وہاں سے کھانا منگایا، کھا لیا، جو بچا وہ سب جانوروں کو دے دیا، جانوروں نے کھا لیا. کبھی ایسا بھی ہوتا تھا، اور کبھی ایسا ہوتا کہ مسلسل روزے پر روزہ، پانی سے افطار، پانی سے سحری، یا کچھ پھل کھا لیے، پھل سے افطار، فروٹ سے سحری کر لی. غرض یہ کہ ان چلوں کے دوران مختلف کیفیات ہوتی رہی. آخر یہ ہوا کہ جب چلہ مکمل ہونا تھا تو آخری دو دن حضرت کمبل پوش صاحب رحمت اللہ علیہ خود غار میں تشریف لے گئے اور توجہ اتحادی آپ پر دی. توجہ اتحادی کا مطلب کہ مرشد کامل اپنے مرید پر انفرادی توجہ دے، خاص طور پر انفرادی توجہ دو دن تک دی، اور جب دو دن کے بعد قبلہ مکمل ہوا اس کی کامیابی کی بشارت دی، اور جب حضرت قطب ربانی غار سے باہر تشریف لائے اور دھوپ میں نکلے تو 10-12 چیلے آئیں اور آپ کے اوپر سایہ کر لیں۔ جب بھی دھوپ میں نکلتے تھے چیلے آ کر پر پھیلا کے آپ کے سر پر ایسے سایہ کرتی تھی کہ دھوپ نہ پڑ، جدھر جا رہے ہیں وہ چیلے ساتھ ساتھ جا رہے ہیں۔ اگر کوئی آج کا کوئی صوفی ہوتا تو بڑا خوش ہوتا کہ یہ تو بہت اچھی بات ہے، جان جان کے دھوپ میں نکلتا کہ لوگ مجھے دیکھیں، میری کرامت دیکھیں کہ دیکھو یہ جانور میرے اوپر سایہ کیے ہوئے۔ لیکن اللہ والے بے نفس ہوتے ہیں، ان کی عبادت و ریاضت میں ریاکاری نہیں، خلوص ہوتا۔ آپ نے جب یہ منظر دیکھا، جب میں دھوپ میں نکلتا ہوں یہ چیلے آ کر سایہ کرتی ہیں، حضرت سے عرض کیا، حضرت کمبل پوش رحمت اللہ سے، حضور یہ چیز تو میں پسند نہیں کرتا، مجھے ابھی تبلیغ کرنی ہے، مجھے ہر جگہ جانا ہے، اور یہ ہر جگہ چیلے میرے ساتھ مرکوز نظر بن جاؤں گا۔ کوئی ایسا حکم صادر فرمائے کہ چیلے ہٹ جائیں۔ وہ مسکرائے، ایک ورد پڑھنے کے لیے بتایا کہ یہ پڑھو اور آسمان کی طرف اشارہ کر۔ حضرت نے پڑھ کر اشارہ کیا، وہ چیلے غائب ہو گئے، ورنہ اگر چاہتے تو ساری زندگی ان کے ساتھ رہتے، لیکن اللہ والے ریاکاری کو پسند نہیں کرتے، وہ چیلے غائب ہو گئے۔ اس کے بعد فرمایا اب تم عام لباس اپنا پہن سکتے ہو، یہ کرتا اور یہ پیجامہ جو اس چیلے کے دوران استعمال ہوا، اب اس کو جا کر سمندر میں ڈال دو۔ پھر اس کو سمندر میں ڈال دیا گیا۔ اس کے بعد حضرت کمبل پوش رحمت اللہ علیہ صاحب کا وصال ہو گیا، اور آپ نے وصال سے قبل سلسلہ اویسیہ کی تمام نعمتیں حضرت قطب ربانی کو عطا فرمائی، خلافت بھی عطا فرمائی۔ سلسلہ اویسیہ جو ہے یہ حضرت اویس قرنی رضی اللہ تعالی عنہ سے ہے، اور یہ ایک روحانی سلسلہ، روحانی سلسلہ۔ حضرت اویس قرنی رضی اللہ تعالی عنہ وہ عظیم شخصیت ہیں جو عاشق رسول، نبی پاک علیہ الصلوۃ والسلام نے ان کے لیے بشارت بھی دی تھی، اور حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اور سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کو ان سے ملاقات کا حکم بھی دیا۔ حدیث کے الفاظ تھے ان رجل یاتیکم من الیمن یقال له اویس، کہ ایک شخص یمن سے آئے گا اس کا نام اویس ہوگا، کہا تم اس سے ملاقات کر لو۔ وہ ایک الگ تفصیل ہے، وہ ہم حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کے حالات میں تفصیلاً بیان کریں گے۔ تو سلسلہ اویسیہ کی خلافت حضرت امیر علی شاہ کمبل پوش رحمت اللہ علیہ سے حضرت قطب ربانی کو ملی، اور باقی تمام روحانی نعمتیں انہوں نے آپ کو عطا فرما دی۔ ان کے وصال کے بعد آپ کی ملاقات ہوئی فخریہ سلسلے کے بزرگ حضرت میاں عبد الصمد شاہ صاحب رحمت اللہ علیہ، فخریہ نظامیہ چشتیہ، انہوں نے حضرت قطب ربانی کو نیلا تہبند اور سفید کرتا، چکن کا کرتا، خود اپنے پاس سے بنا کر دیا کہ آپ یہ استعمال کرتے۔ تو اس چلے کے بعد حضرت قطب ربانی سید طاہر اشرف جیلانی رحمت اللہ علیہ نے یہی لباس پہنا۔ نیلا تہبند اصل نظامیہ سلسلے کا ہے، حضرت سلطان نظام الدین اولیاء محبوب الہی رحمت اللہ علیہ یہ استعمال کرتے تھے، تو نظام سلسلے کے خلاف حضرت قطب ربانی کو تھی، تو آپ نے ان کی اتباع میں اور میاں عبد الصمد شاہ صاحب رحمت اللہ علیہ کے حکم سے نیلا تہبند پہنا، اور ہمیشہ ساری زندگی یہی لباس ان کا رہا کہ اندر سفید صدری، چکن کا کرتا اور نیلا تہبند، ہمیشہ سفر میں، حضر میں، سردی میں، گرمی میں، ہر موسم میں یہی ایک لباس رکھا۔ اور انہی کی اتباع میں میرے والد گرامی اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرف الجیلانی نے ان کی اتباع میں یہی لباس استعمال کیا، اور آخری دم تک یہی لباس پہنا۔ یہ بزرگوں کا لباس۔ اور اب ظاہر ہے ہم اپنے مریدین پر تو یہ پابندی نہیں لگا سکتے، تو لیکن بہرحال اگر کوئی چاہے گا تو ہم اس کو عطا کر دیں گے۔ تو اس میں یہ کہ اگر وظائف کے موقع پر یہ پہنا جائے، ظاہر ہے عام طور پہ آدمی محسوس کرے گا کہ میں یہ کیسے پہنوں، حالانکہ ایک شعر ہے، والد گرامی اکثر پڑھتے تھے، زمانے کی ہنسی اپنوں کے تانے غیر کے شکوے، تیری مرضی سمجھ کر سب گوارا کر لیا میں، تیری مرضی سمجھ کر سب گوارا کر لیا میں۔ خیر وہ بات الگ ہے، ہم کسی کو اتنا وہ پابند نہیں کرتے، لیکن اگر یہ بزرگوں کا لباس وظائف کے وقت اگر پہن کر پڑھا جائے تو آپ دیکھیں کیفیت الگ ہوگی۔ یہ ہے خیر بہرحال، تو پھر ان سے آپ نے دیگر اورات و وظائف حاصل کیے اور انہوں نے آپ کو سلسلہ فخریہ نظامیہ چشتیہ کی خلافت عطا فرمائی۔ ان کے بعد حضرت شاہ تسلیم احمد صابری رحمت اللہ علیہ صاحب کی ملاقات ہوئی، انہوں نے سلسلہ صابریہ چشتیہ نظامیہ کی خلافت آپ کو عطا فرمائی۔ اسی طرح حضرت نوشہ میاں قادری جو ماہرہ شریف سے تعلق رکھتے تھے، ان سے آپ کو ملاقات ہوئی اور انہوں نے آپ کو سلسلہ قادریہ قدیمیہ چشتیہ اس کی خلافت عطا فرمائی اور مرشد کامل کی بشارت دی۔ پھر 1332 میں مجدد سلسلہ اشرفیہ اعلی حضرت ہمشبی غوث العظم سید شاہ علی حسین اشرفی الجیلانی رحمت اللہ علیہ دہلی تشریف لائے، آپ نے ان کے دست مبارک پر بیعت کی۔ حضرت قطب ربانی نے اشرفی میاں کے دست مبارک پر بیعت کی 1332 ہجری میں، اور انہوں نے آپ کو سلسلہ اشرفیہ کی چشتیہ نظامیہ سراجیہ اشرفیہ اور قادریہ جلالیہ اشرفیہ اور تمام سلاسل طریقت کی خلافت عطا فرمائی۔ اس طرح آپ مجمع البحرین بن گئے، علم اور روحانیت تمام چیزیں آپ کی ذات میں جمع ہو گئیں اور تمام بزرگوں سے آپ نے فیض حاصل کیا اور تمام سلاسل کی خلافت حضرت قطب ربانی کو حاصل ہوئی۔ یہی وجہ تھی کہ سلطان الاذکار آپ کا جاری تھا۔ ایک ہوتا ہے نا زبان سے ذکر، ایک ہوتا ہے دل سے ذکر۔ جیسے ابھی ہم نے نشست کی ابتدا میں زبان سے ذکر کیا، اس کو کہتے ہیں ذکر بالجہر، ایک ہوتا ہے ذکر خفی دل میں۔ حضرت قطب ربانی نے اتنا ذکر کیا، اتنا ذکر کیا کہ ان کا دل ہی ذاکر ہو گیا، قلب ہی ذاکر ہو گئے۔ وصال مبارک کے قریب جب ڈاکٹر کرنل شاہ کو بلایا گیا اور اس نے آ کر آپ کا معائنہ کیا، تو آپ دیکھتے ہیں کہ ڈاکٹر دل پہ آلہ رکھ کر دل کی حرکت سنتے ہیں، تو اس نے دل پہ آلہ رکھا اور کافی دیر سنتا رہا، حضرت کے چہرے کو دیکھتا ہے اور پھر سنتا ہے۔ لوگوں نے دیکھا اتنی دیر کیوں لگائی، اس نے کچھ جواب نہیں دیا۔ پورا معائنہ کیا، حضرت کے بائیں ہاتھ پر اور پیر پر فالج تھا، اس نے دوا وغیرہ لکھی اور جب کمرے سے باہر گیا تو بلا کر پوچھا کہ یہ کون ہے، تو جواب دینے والے نے کہا کہ آپ جسمانی طبیب ہیں، حضرت روحانی طبیب۔ تو اس نے کہا ڈاکٹر کرنل شاہ نے کہ میں نے اپنی پوری زندگی میں ایسا مریض نہیں دیکھا کہ جس کے دل پر میں آلہ رکھ کر سنتا ہوں تو اللہ اللہ کی آواز آتا، میرا دل چاہتا میں سنتا ہی رہوں۔ یہ عام آدمی نہیں ہے، ان کے اندر روحانیت کا غلبہ ہے، ان کا قلب ہی ذاکر ہے۔ زبان بند تو فالج تھا، زبان بند تھی، کہا ان کا قلب ہی ذاکر ہے، ایک عام آدمی کہہ رہا۔ اور اس کے بعد جب اس کو فیس دی گئی، اس کی فیس اس زمانے میں آج سے 56 سال پہلے فیس 50 روپے جو بہت بڑی سمجھی جاتی، جب اس کو فیس دی اس نے اپنی طرف سے 50 روپے اور رکھ کے کہا یہ حضرت کو میری طرف سے نظرانہ پیش۔ اور حضرت نے جب یہ دیکھا مسکرائے، اشارہ کیا، اشارہ کیا اب کوئی فائدہ نہیں، اب ہماری روانگی، کیونکہ آپ نے 2 سال قبل ہی بتا دیا تھا کہ 2 سال کے بعد میں اس دنیا سے رخصت ہو جاؤں۔ 2 سال کے بعد ہم ایک منٹ کا نہیں بتا سکتے، ایک منٹ کے بعد کیا ہو، زندہ رہیں گے یا نہیں، اور اللہ کا ولی 2 سال پہلے بتا رہا ہے کہ میں 2 سال کے بعد اس دنیا سے رخصت ہو جاؤں۔ اور جو جو چیزیں آپ نے بتائیں، جو جو ہدایات دی، بے عینے ہی اسی طرح ہوا جو جو لفظ آپ کی زبان سے نکلا۔ فرمایا مجھ پر فالج کے 2 حملے ہو چکے، جس دن تیسرا حملہ ہوگا اس کے ٹھیک 6 مہینے بعد میں دنیا سے رخصت ہو جاؤں۔ والد گرامی کو سب لکھوایا اور اسی طرح ہوا، تہجد کی نماز کے لیے اٹھے اور ایک ہاتھ ایک پیر اور زبان پر فالج ہو۔ لیکن ان کی کرامت یہ تھی کہ جس شخص کی زبان بند ہو वो किसी को कुछ कहे तो समझ में नहीं आता, लेकिन उनकी करामत ये थी कि जो कहना चाहते थे वो आदमी के दिल में डाल देते, वो कैसे इशारा करते वो समझ जाता कि हजरत जी कह रहे हैं। यूं इशारा किया, कहा तमाम मुरीदीन को कहां बुलाओ, एक एक मुरीद को बुलाया, उसका हाथ हजरत वारिद गिरामी के हाथ में दिया और अपना हाथ ऊपर रखा, फिर यूं इशारा किया और यूं इशारा किया कि तुम्हें इनके सुपुर्द किया और अल्लाह के सुपुर्द किया, जाओ। एक एक मुरीद को बुलाकर रुख्सत कर दी और उसके बाद वसीयत की वारिद गिरामी को कि जब मेरा इंतकाल हो जाए तो मेरी कब्र इतनी खोदना कि जब सरकार तशरीफ लाए तो मैं खड़े होकर इस्तकबाल करूं, और मेरे सिराने एक ताक बना देना, उसमें मेरे पीर का शजरा उसमें रख देना। हजरत खातून ने जन्नत के रोजे की मट्टी लेकर आए, वहां से लाए थे, कहा ये मेरे सीने पर रख देना इसकी वजह से मेरी बख्शीश हो जाए, मेरे पीर का मामा मेरे सर पे बांध देना इसकी वजह से मेरे बख्शीश हो जाए। गौर करो, जिसका कल्ब ही जाकिर हो वो अपने लिए ये कह रहा है कि मैं गुनाहकार हूं, मैं इन चीजों की वजह से मेरी बख्शीश हो। जबान बंद थी, 6 महीने तक जबान से कुछ नहीं निकला, लेकिन जब विसाल का वक्त आया वारिद गिरामी फरमाते हैं कि हजरत कुतुब रब्बानी ने हाथ पैर बिल्कुल सीधे किए और 3 मरतबा बुलंद आवाज से पढ़ा ला इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह, और आखिरी मरतबा कहा मुहम्मदुर रसूलुल्लाह, और खुद ब खुद चेहरा क़िबले की जानिब हो गया। अब उसके बाद विसाल जब हो गया और उनकी निशान करदा जगह पर जहां पर आज हजरत आराम फरमा है, और इससे कबल ये भी हुआ था, हम शायद गुज़िश्ता नशिस्तों में गुज़िश्ता साल बता चुके हैं कि आपने तमाम कब्रस्तानों की मट्टी मंगाकर भी सूंघी थी और फिर फरमाया था मेरी मट्टी में नहीं मिलती, मेरे लिए कोई और जगह हो, और उसके बाद इस जगह की मट्टी मंगाकर सूंघी, कहा यही मेरी जगह, फिर खुद तशरीफ लाए और तशरीफ लाकर कई जगह से जमीन खुदवाकर मट्टी सूंघी, फिर जहां आज मजारे मुबारक है वहां की मट्टी सूंघकर फरमाया यही मेरे आखिरी आराम, और अपने हाथ से एक ईंट दफन की कि ये निशानदेही करेगी, वहीं मजारे मुबारक बना। जब दफन कर दिया गया, सलेब रख दिए गए, एक मजजू बुजुर्ग जाहिर हुए जिनके जिनकी दाढ़ी और सर के बालों पर गर्दो गुबार था, उन्होंने देखा और कहा कि हटो, मुझे चेहरा देखने दो। तमाम उलमा मौजूद थे, जजारिये दौरा अल्लामा अहमद सईद काजमी रहमतुल्लाह अलैह ने आपकी नमाज जनाजा पढ़ाई थी, मौलाना अब्दुल हामिद बदायूनी, मौलाना शाह अहमद नूरानी, डॉक्टर फजलुर रहमान अंसारी, और उस जमाने के जितने भी जय्यद उलमा मशाइख सब यहां मौजूद थे। तो वालिद गिरामी फरमाते मैंने उनकी जानिब देखा, उन्होंने कहा अगर ये कह रहे हैं तो आप खोल दें। उस वक्त तक मट्टी नहीं डाली गई थी, सलेब रखे गए थे, तो एक सलेब सिरहाने की तरफ से खोला गया, फिर एक आदमी ने चेहरे मुबारक खोला, वो मजजूब बुजुर्ग ने कब्र में यूं झुक कर देखा, जियारत की, उनकी आंखों से आंसू टपकते रहे, और उसके बाद उन्होंने कहा ठीक है बंद कर दो। जब बंद कर दिया तो उन्होंने कहा लोगों सुनो, मुझे इसलिए भेजा गया है कि मैं तुम्हें यह खुशखबरी देने आया हूं कि यह शख्स कुतुब रब्बानी था, यह कुतुब होकर इस दुनिया से गया है, कि मामूली आदमी नहीं है। ये कहकर वो मुड़े और उसी बात गायब हो गए। वारिद गिरामी फरमाते मैंने सोचा कि जब तदफीन हो जाएगी, मट्टी डल जाएगी, फातह हो जाएगी तो मैं इनसे मुलाकात करूंगा, लेकिन देखा तो वो गायब हो चुके थे, किसी ने कहा यहां खड़े थे, किसी ने कहा यहां खड़े थे, लेकिन देखा तो वो नहीं थे। उनको सिर्फ इसीलिए भेजा गया था बताने के लिए हजरत का मकाम और मर्तबा, कभी जिंदगी में नहीं बताया कि मैं क्या हूं। और बुजुर्गान दीन और ये कामरीन अपने आप को छुपाते हैं, कभी नहीं बताता। तो हजरत कुतुब रब्बानी की हयात मुबारक के ये सिर्फ चंद गोशे, अभी तो एक बहरे ज़खार है, किसी दिन हम सिर्फ नशीत आपकी करामात पर करेंगे और किसी दिन नशीत सिर्फ आपकी तबलीगी खिदमात पर करेंगे, वो एक बहरे ज़खार है। मैंने सिर्फ चंद चीजें आपके सामने बयान की, वक्त खत्म हो गया, इसी पर इक्तफा करता हूं। इब्तिदा में हमने आपके सामने जो तारीखें बताई थी, असल तारीख 14 फरवरी 14, 15, 16 उर्से मुबारक की जो तारीख है जो इस महीने होगा, और 16, 17, 18 जमादुल उला मंगल बुध जुमेरात, ये 3 दिन आप याद रखें। और एक चीज ये भी याद रखें कि हमारा ये मामूल है कि जिस बुजुर्ग का उर्से मुबारक होता है हम मुरीदीन में ये ऐलान करते हैं कि वो अपनी तरफ से कुछ ना कुछ उनके लिए इसाले सवाब के लिए पढ़ें, लेकिन अपने मामूलात के अलावा। جو آپ کے معمولات ہیں، مثلا کوئی دعائے ذوالبحر پڑھتا ہے، کوئی سورہ مزمل پڑھتا ہے، کوئی دریائے خیرات، اس کے علاوہ صاحب عرس کے لیے علیحدہ سے آپ کچھ پڑھیں، قرآن کریم کی کوئی سورت پڑھنے، سپارہ پڑھنے، کوئی بھی چیز ایسی آپ پڑھیں اور اسے نوٹ کر لیں، اور عرس مبارک کے پہلے دن اپنا نام اور وہ چیز جو آپ نے پڑھی ہے، جس تعداد میں پڑھی ہے، وہ آپ لکھ کر ہمیں دے دیں، پھر جب ایصال ثواب ہوگا ان سب کو کاؤنٹ کر کے اجتماعی طور پر ایصال ثواب ان کی خدمت میں کر دیا جائے گا، یہ روحانی تحفہ ان تک پہنچے گا، ان کی نگاہ کرم آپ تک پہنچے گا۔ تو اللہ تبارک و تعالی ہم سب کو حضرت قطب ربانی ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کی سیرت پر عمل کرنے کی توفیق عطا فرمائے، ان کی محبت، ان کی عقیدت ہمارے دلوں میں پیدا فرمائے۔ وآخر دعوانا الحمد للہ رب العالمین۔